নিয়োজিত মুক্তি খ্রিস্ট পরমেশ্বর বাটা উপহার র্যান্ডোলফ ডন অধ্যায় এক কে অস্তিত্বমা ভয়কা সবই কুরাহারু শূন্য বাটা মাত্র ভয় না বাষ্প পনি হই না হবল কনস্ট্যান্ট কেহি বৈজ্ঞানিকহরুলে ব্রহ্মাণ্ডকো অনুমানিত বিস্তার মাপন অনুমান গর্ন প্রয়োগ গর্নে কারক লগভগ পচাশ ওভর গরিয়েকো ছ জসলে ব্রহ্মাণ্ড লগভগ বিশ বিলিয়ন বর্ষ পুরানো ভয়কো সংকেত গর্দছ। 1999 হবল স্পেস টেলিস্কোপ হস্তলে ব্রহ্মাণ্ডমা 125 বিলিয়ন গ্যালেক্সিহরু রহেকো অনুমান গরেকো থিও র হালে নয়া ক্যামেরাকো সাথ হস্তলে 3000 দেখিনে আকাশগঙ্গাহরু অবলোকন গরেকো ছ জুন পহিলে পুরানো ক্যামেরালে অবলোকন গরেকো ভন্দা দোব্বর হো। यद्यपि हामी वास्तवमा ग्यालेक्सीमा ताराहरूको संख्या गणना गर्न सक्दैनौ, हामी ग्यालेक्सीमा ताराहरूको संख्या लगभग 100 बिलियन 100,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000, यसको ऊर्जाले सबै जीवन र सतह प्रक्रियाहरू सम्भव बनाउँछ। यसको ऊर्जा उत्पादनमा सानो परिवर्तनले पृथ्वीमा ठूलो प्रभाव पार्न सक्छ। हाम्रो पृथ्वी 8 ग्रहहरूमध्ये एक हो र सूर्यको परिक्रमा गर्ने साना वस्तुहरूको ठूलो सङ्ख्या हो। के यो सम्भव देखिन्छ कि केही यति ठूलो र जटिल र यति पूर्ण रूपमा एकीकृत केही मात्र हुन सक्छ र शून्यबाट गठन हुन सक्छ? बाइबलले भन्छ, सुरुमा परमेश्वरले स्वर्ग र पृथ्वी र मानिस जाति पुरुष र नारी सृष्टि गर्नुभयो। उत्पत्ति 1:28। तर मानिसलाई परमेश्वरको प्रतिरूपमा हाम्रो स्वरूप र हाम्रो प्रतिरूपमा सृष्टि गरिएको थियो, त्यसैले तिनीहरू अरू सृष्टिहरूभन्दा भिन्न थिए। कसरी संयोगवश वा एक गैर बुद्धिमान व्यक्तिले केही मिनटको विस्तृत योजना र डिजाइन बिना दृष्टि, ध्वनि, गन्ध, स्वाद र स्पर्शको जटिलताहरूलाई समन्वय गर्न सक्छ? के तपाईँले कहिल्यै परमेश्वरको स्वरूप वा प्रतिरूपको बारेमा सोच्नुभएको छ? परमेश्वर प्रेम, सत्य, विश्वासयोग्य, दयालु, न्यायी, शान्ति, पवित्र, धर्मी र निर्णय गर्न वा छनौट गर्न सक्षम हुनुहुन्छ भनेर हामी बाइबलमा सिक्छौं। के यस्तो जटिल ब्रह्माण्ड डिजाइनद्वारा उत्पन्न भएको विश्वास गर्न वा योजना वा डिजाइन बिना सबै कुरा संयोगवश भयो भनेर विश्वास गर्न सजिलो छ? अध्याय 2। के बाइबल परमेश्वरको सन्देश मानिसलाई हो? सुरुमा वचन थियो र वचन परमेश्वरसँग थियो र वचन परमेश्वर हुनुहुन्थ्यो। उहाँ सुरुमा परमेश्वरसँग हुनुहुन्थ्यो। यहुदीहरूले व्यवस्था, अगमवक्ताहरू र भजनहरूलाई धर्मशास्त्रको रूपमा उल्लेख गरे। अनि यो हुनेछ, जब ऊ आफ्नो राज्यको सिंहासनमा विराजमान हुन्छ, उसले यो व्यवस्थाको एउटा प्रतिलिपि पुस्तकमा लेख्नेछ, जुन लेबीहरू पूजाहारीहरूका सामु छ, र त्यो उहाँसँग हुनेछ। आफ्नो जीवनका सबै दिनहरू त्यहाँ पढ्नेछन्, ताकि उसले परमप्रभु आफ्ना परमेश्वरको डर मान्न, यस व्यवस्थाका सबै वचनहरू र यी विधिहरू पालन गर्न सिक्न सकुन्। अनि उहाँले तिमीहरूलाई भन्नुभयो, यी मेरा वचनहरू हुन् जुन मैले तिमीहरू सामु बोलेको थिएँ जब म तिमीहरूसँग थिएँ, कि सबै कुराहरू पूरा हुनै पर्छ जुन मोसाको व्यवस्था, अगमवक्ताहरू र भजनहरूमा लेखिएका छन् मेरो बारेमा। सबैभन्दा माथि, तपाईँले बुझ्नै पर्छ कि धर्मशास्त्रको कुनै पनि भविष्यवाणी अगमवक्ताको आफ्नै व्याख्याद्वारा आएको थिएन, किनभने अगमवाणीको उत्पत्ति मानिसको इच्छामा कहिल्यै भएको थिएन, तर मानिसहरूले पवित्र आत्माद्वारा बोकेर परमेश्वरबाट बोलेका थिए। पावलले भने, सबै धर्मशास्त्र ईश्वर सास प्रेरित आश हो र सिकाउन, हप्काउन, सुधार गर्न र धार्मिकतामा तालिम दिन उपयोगी छ, ताकि परमेश्वरको जन हरेक असल कामको लागि पूर्ण रूपमा सुसज्जित हुन सकोस्। उहाँ येशु नासरत जानुभयो, जहाँ उहाँ हुर्कनुभएको थियो, र सबातको दिन उहाँ आफ्नो चलन अनुसार सभाघरमा जानुभयो अनि पढ्न उभियो। अगमवक्ता यसैयाको मुठो उहाँलाई दिइयो। यसलाई अनरोल गर्दै उनले यस्तो ठाउँ भेट्टाए जहाँ यो लेखिएको छ, परमप्रभुको आत्मा ममाथि छ, किनभने उहाँले मलाई गरिबहरूलाई सुसमाचार प्रचार गर्न अभिषेक गर्नुभएको छ। उहाँले मलाई कैदीहरूको लागि स्वतन्त्रताको घोषणा गर्न र अन्धहरूलाई दृष्टि पुनः प्राप्ति गर्न, उत्पीडितहरूलाई मुक्त गर्न, प्रभुको कृपाको वर्ष घोषणा गर्न पठाउनु भएको छ। त्यसपछि उसले त्यो मुठो पल्टाएर नोकरलाई फिर्ता दियो र बस्यो। सभाघरमा भएका सबैको नजर उहाँमाथि परेको थियो र उहाँले तिमीहरूलाई यसो भन्न थाल्नुभयो, आज यो धर्मशास्त्र तिमीहरूको सुनुवाईमा पूरा भएको छ। माथिका शास्त्रहरूबाट यो स्पष्ट हुनुपर्छ कि परमेश्वरले उहाँको प्रेरित वचन बाइबल मार्फत मानिससँग कुरा गर्नुहुन्छ। अध्याय 3। मानिसको कर्मलाई कसले नियन्त्रण गर्छ? के परमेश्वरले मानिसलाई पाप गर्नबाट रोक्नुहुन्छ वा सैतानले मानिसलाई पाप गर्न बाध्य पार्छ? यी प्रश्नहरूको जवाफ उत्पत्तिको तेस्रो अध्यायमा आदम र हवाको अध्ययनबाट पाउन सकिन्छ। परमेश्वरले मानिस आदम र हवालाई अदन प्रमोदवनमा राख्नुभयो। त्यसपछि उसले उसलाई हेरचाह गर्न, हेर्नुहोस्, लुगा लगाउन र राख्न निर्देशन दिएर काममा लगायो। सोच्नुहोस्, मानिसको जीवनको यो क्षणमा उहाँ सही ठाउँमा र उहाँको सृष्टिकर्ता परमेश्वरसँगको पूर्ण सम्बन्धमा हुनुहुन्थ्यो। याद गर्नुहोस्, मानिस परमेश्वरको स्वरूपमा बनाइएको थियो, उहाँको वास्तविक प्रकृतिको प्रतिरूप होइन। अदनको बगैँचाको हेरचाह गर्नु परमेश्वरले आदमलाई चाहनुहुने कुरा मात्र थिएन। परमेश्वरले आदम र हवालाई असल र खराबको ज्ञानको रूखको फल नखान आज्ञा दिनुभयो। तिमी बगैँचाको जुनसुकै रूखबाट खान स्वतन्त्र छौ, तर तिमीले असल र खराबको ज्ञानको रूखको फल कहिल्यै नखानु, किनभने जब तिमीले यसको फल खान्छौ तिमी पक्कै मर्नेछौ। परमेश्वरले यी मानिसहरूलाई यसो भन्दै आशिष दिनुभयो, फल्दै फुल्दै बढ्दै पृथ्वी भरिदेऊ र यसलाई बस्न पार। समुद्रका माछाहरू, उड्ने चराहरू र पृथ्वीमा घस्रने हरेक जीवित प्राणीहरूमाथि मालिक बन्नुहोस्। यदि परमेश्वरले मानिसलाई निर्णय गर्ने क्षमता बिना नै बनाउनु भएको थियो भने उहाँले उसलाई छनौट गर्न आवश्यक निर्देशन दिनुहुने थिएन। रुखको फल नखान, फलफूल हुनुहोस्, गुना गर्नुहोस्, पृथ्वी भर्नुहोस् र बसमा राख्नुहोस् वा अदनको बगैँचाको हेरचाह गर्न। अब आदम र हवाले असल र खराबको ज्ञानको रुखको फललाई धेरै पटक हेरेका हुन सक्छन्। रुख हेर्नु पाप थिएन, तर तिनीहरूले रुखलाई फरक नजरले हेरे। जब सैतान धोखेबाज सर्पको रूपमा सोध्यो, के परमेश्वरले साँच्चै भन्नुभएको छ तिमीले बगैँचाको कुनै रुखको फल नखानु, किनभने परमेश्वरलाई थाहा छ कि जब तिमीहरूले यो खान्छौ तिमीहरूका आँखा खुल्नेछन् र तिमीहरू असल र खराब जान्ने परमेश्वर जस्तै हुनेछौ। यसपटक तिनीहरूले हेरे भने यो भगवान् जस्तै ज्ञानी बन्ने इच्छा थियो। ध्यान दिनुहोस् कि परमेश्वरले तिनीहरूलाई प्रलोभनमा पार्नु भएन, न त उहाँले तिनीहरूलाई बुद्धिमान हुने इच्छा गर्नबाट रोक्नुभयो। वास्तवमा यो सबै तिनीहरूमा निर्भर थियो। तिनीहरूसँग विकल्प थियो। तिनीहरूले भन्न सक्थे, म खान्दिन, तर तिनीहरूले परमेश्वर जस्तै बुद्धिमान बन्ने प्रयास गर्ने आफ्नो चाहना पूरा गर्न रोजे र तिनीहरूको चाहना पूरा गरे। उत्पत्ति 3:8-10 तपाईँले याद गर्नुहुनेछ कि तिनीहरूको विद्रोहको पापपछि परमेश्वरले आदमसँग कुरा गर्नुभयो। यो शङ्का छ कि यो पहिलो पटक परमेश्वरले उनीहरूसँग बोल्नुभएको थियो। तैपनि आदम र हवाले राम्रो र खराबको ज्ञानको रुखको फलमा हेरे र प्रलोभनमा परे। तिनीहरू परमेश्वर प्रलोभनमा जस्तै बुद्धिमानी बन्न चाहन्थे र उनीहरूले परमेश्वरको आज्ञा बुझे। तिनीहरूले परमेश्वरको आज्ञा पालन गर्नुको सट्टा तिनीहरूको इच्छाहरू गर्भधारण गर्न रोज्नुले तिनीहरूमा निर्णय गर्ने क्षमता थियो भनेर स्पष्ट रूपमा देखाउँछ। के सैतानले तिनीहरूलाई असल र खराबको ज्ञानको रुखको फल खान बाध्य तुल्यायो? होइन। के परमेश्वरले तिनीहरूलाई उपज गर्न छनौट गर्नबाट रोक्नुभयो? होइन। परमेश्वरको आज्ञा पालन गर्ने वा नमान्ने यो तिनीहरूको छनौट थियो। शताब्दीयौँपछि जेम्सले यसो भने, कसैले परीक्षामा पर्दा मलाई परमेश्वरबाट परीक्षामा परेको छु भनी नभनोस्, किनकि परमेश्वरलाई खराबीले परीक्षामा पार्न सक्दैन। अनि उहाँले आफैले कसैलाई प्रलोभन दिनुहुन्न, तर आफ्नो इच्छाले लोभिएर र प्रलोभनमा फस्दा प्रत्येक व्यक्ति प्रलोभनमा पर्छ। तब इच्छाले गर्भधारण गर्दा पापलाई जन्म दिन्छ र जब पाप पूर्ण वृद्धि हुन्छ मृत्युलाई जन्म दिन्छ। जेम्स सही थियो। तिनीहरूले परमेश्वर जस्तै बुद्धिमान बन्ने आफ्नो इच्छालाई समर्पण गरे। तिनीहरूले उहाँको आज्ञा पालन नगरेर परमेश्वरको विरुद्धमा विद्रोह गरे। तिनीहरूले पाप गरे। यसले अनन्त सबै मायालु र दयालु परमेश्वरसँगको त्यो सिद्ध सम्बन्ध तोड्यो। परिणाम कठोर तर न्यायसङ्गत थियो। तिनीहरूको दोष भारी थियो र त्यो सम्बन्धमा फर्कने बाटो कमाउन तिनीहरूले गर्न सक्ने कुनै कुरा थिएन। परमेश्वरले भविष्यमा हुने योजना बनाएको कुराको सङ्केत दिनुभयो, जसले मानिसलाई त्यो सम्बन्धमा फर्कन अनुमति दिनेछ। अनि म तेरो र स्त्रीको बीचमा र तेरा सन्तान बीच शत्रुता राख्नेछु, र उनको उसले तेरो शिर कुस्नेछ र तैले उसको कुर्कुच्चो हिर्काउनेछस्। पछि यो पाठले मानिसलाई छुटकारा दिनको लागि परमेश्वरको योजनाको जाँच गर्नेछ, ताकि ऊ त्यो अघिल्लो सिद्ध सम्बन्धमा फर्कन सकोस्। अध्याय 4। मानिसको दुष्टताबाट परमेश्वर क्रोधित हुनुहुन्छ। आदम र हवाले अनाज्ञाकारी भएको छनौट गरेको वर्षौं बित्यो र परमेश्वरसित मानिसको सम्बन्ध बिग्रदै गयो। वास्तवमा यो असहनीय भयो। परमप्रभुले देख्नुभयो कि पृथ्वीमा मानिसको दुष्टता ठूलो थियो र उसको हृदयका विचारहरूको हरेक कल्पना निरन्तर दुष्ट मात्र थियो। र प्रभुले पृथ्वीमा मानिस बनाउनु भएकोमा पछुताउनुभयो र यसले उहाँको हृदयमा दुखी तुल्यायो। त्यसकारण परमप्रभुले भन्नुभयो, मैले जमिनबाट सृष्टि गरेको मानिस पशु घस्रने जीव र आकाशका पंक्षीहरूलाई म मेटाउनेछु, नष्ट पार्नेछु, किनकि मैले तिनीहरूलाई बनाएकोमा म दुखी छु। तर नूहले प्रभुको नजरमा निगाह पाए। उत्पत्ति छ 8 वर्षको लागि मानिस जातिको लागि आशा थियो। विश्वासद्वारा नूहले अहिलेसम्म नदेखिएका घटनाहरूबारे परमेश्वरबाट चेतावनी पाएर ध्यान दिएर आफ्नो परिवारको उद्धारको लागि एउटा जहाज डुङ्गा जहाज बनाए। यसद्वारा उहाँले संसारको निन्दा गर्नुभयो र विश्वासद्वारा आउने धार्मिकताको उत्तराधिकारी हुनुभयो। नूहले आफू वरपरका सबै दुष्ट जीवन बिताइरहँदा पनि परमेश्वरले नचाहेको कुरा गर्नुभयो। म पक्का छु कि तपाईँले ध्यान दिनुभयो कि परमेश्वरले विद्रोही र दुष्टहरूलाई दण्ड दिनुभयो तर दया गर्नुभयो र धर्मीहरूलाई बचाउनुभयो। अहिलेसम्म हामीले देखेका छौं कि परमेश्वरले मानिसको सन्तानको लागि कुनै समयमा महान धोका दिने, आरोप गर्ने सैतानको टाउको कुस्ने योजना बनाउनु भएको थियो। उहाँले पनि प्रतिज्ञा गर्नुभयो, तर आवश्यक छैन कि एकै समयमा दुष्टहरूलाई दण्ड दिने र धर्मीहरूलाई अनुग्रह र दया देखाउने। अध्याय 5। सबै राष्ट्रहरूलाई आशिष दिने परमेश्वरको प्रतिज्ञा। लगभग 350 वर्षपछि नूह र जलप्रलय, जसले नूह र उनको परिवार बाहेक सबै जीवितहरूलाई नष्ट गर्यो, अब्राहमको जन्म भयो र 75 वर्षपछि परमेश्वरले अब्राहमलाई बोलाउनुभयो। परमप्रभुले अब्राहमलाई भन्नुभयो, तिम्रो जमिन, आफन्तहरू र तेरो बुवाको घर छोड, म तिमीलाई देखाउने देशमा जाऊ। म तिमीलाई एक महान राष्ट्र बनाउनेछु, म तिमीलाई आशीर्वाद दिनेछु, म तिम्रो नाउँ महान बनाउनेछु र तिमी आशिष हुनेछौ। म तिमीलाई आशीर्वाद दिनेहरूलाई आशिष दिनेछु र जसले तिमीलाई सराप्छ म सराप्नेछु। तपाईँद्वारा पृथ्वीका हरेक परिवारले आशिष पाउनेछन्। त्यसैले अब्राहम गए जसरी परमप्रभुले तिनलाई भन्नुभएको थियो। अब्राहमले परमेश्वरलाई विश्वास गरे र यो उहाँलाई धार्मिकताको रूपमा श्रेय दिएको थियो। जब उहाँले पृथ्वीका सबै परिवारहरू बताउनुभयो, स्पष्ट रूपमा उहाँले केवल इजरायल राष्ट्रलाई मात्र उल्लेख गर्नुभएन, जुन पृथ्वीका सबै परिवारहरूलाई राज्यको लागि आउन बाँकी थियो। परमेश्वरले विश्वासद्वारा अन्य जातिहरूलाई धर्मी ठहराउनुहुनेछ भनी धर्मशास्त्रले पहिल्यै देखाएको थियो र अब्राहमलाई सुसमाचार पहिल्यै घोषणा गरियो। तपाईँद्वारा सबै जातिहरूले आशिष पाउनेछन्, प्रतिज्ञाहरू अब्राहम र तिनका सन्तानलाई भनिएको थियो। धर्मशास्त्रले र बिउहरूलाई भन्दैन, जसको अर्थ धेरै मानिसहरू हो, तर र तिम्रा सन्तानलाई भन्ने अर्थ एक व्यक्ति जो ख्रीष्ट हुनुहुन्छ। सयौं वर्ष बित्यो र अब्राहमका सन्तानहरू अनुमानित 20 लाखभन्दा बढी पुरुषहरू मिश्रमा दास थिए। लेवीको परिवारका एकजना मानिसले लेवीबाट आएकी एउटी स्त्रीलाई पनि आफ्नी पत्नीको रूपमा लिए। जब उनी गर्भवती भइन् र एउटा छोरो भयो, त्यो कस्तो असल बालक भएको देखेर तिनले तिनलाई 3 महिनासम्म लुकाइरहेकी थिइन्। तिफारोकी छोरी नुहाउन नील नदीमा गइन् र तिनका सेवकहरू नदीको किनारमा हिँडिरहेका थिए। तिनले नरकतहरूका बीचमा टोकरी देखे र आफ्नी दासीलाई त्यो लिन पठाए। उनले खोलेर बच्चालाई देखे। ऊ रोइरहेकी थिए र उसलाई उसको लागि दुःख लाग्यो। यो हिब्रू बच्चाहरूमध्ये एक हो, उनले भनिन्। तब तिनकी बहिनीले फारोकी छोरीलाई सोधिन्, के म गएर तिम्रो लागि बच्चालाई दुध खुवाउन हिब्रू आइमाईहरूमध्ये एकलाई ल्याऊँ? हो, जानुहोस्, उनले जवाफ दिइन्। अनि केटी गएर बच्चाकी आमालाई लिए। फारोकी छोरीले तिनलाई भनिन्, यो बच्चालाई लिएर मेरो लागि यसलाई स्याहार गर, म तिम्रा पैसा दिनेछु, तसर्थ आइमाईले बच्चालाई लिएर दुध पाइन्। जब बालक ठूलो भयो, उनले उसलाई फारोकी छोरी कहाँ लगे र उनी उनको छोरा भए। तिनले उसको नाम मोसा राखे भन्दै मैले उसलाई पानीबाट निकाले। विश्वासद्वारा मोसा जब ऊ उमेर पुग्यो, फिरुनकी छोरीको छोरो भनी बोलाउन इन्कार गरे, पापको बितेको सुख भोग्नुभन्दा परमेश्वरका मानिसहरूसँग दुःख भोग्न रोजे। तर मोसा फारोको मुखबाट भागे र मिद्यान देशमा बसोबास गरे र उनी एउटा इनारको छेउमा बसे। इजिप्टको राजपरिवारको विलासितामा तालिम पाएको मोसा फारो र इजिप्टबाट भाग्दा 40 वर्षको थियो। आफ्नो 120 वर्षको जीवनको अर्को 40 वर्षको लागि उहाँ एक नम्र गोठालो हुनुहुन्थ्यो। एक पेसालाई मिश्रीहरूले तुच्छ तर परमेश्वरद्वारा सम्मानित गरियो। अब मोसाले आफ्नो ससुरा मिद्यानका पुजारी इत्रोको बगाल चरिरहेका थिए। अनि उसले बगाललाई उजाड स्थानको पश्चिम छेउमा लैजायो होरेब परमेश्वरको पहाड। परमप्रभुका स्वर्गदूत झाडीको बीचबाट दन्किरहेको आगोमा उहाँ कहाँ देखा पर्नुभयो। अनि उसले हेर्यो र हेर झाडी आगोले जलिरहेको थियो तर पोथ्या भस्म भएको थिएन। त्यसो भए मोसाले भने, म अब पछाडि फर्केर यो अद्भुत दृश्य हेर्नुपर्छ, किन झाडी जलेको छैन। जब परमप्रभुले देख्नुभयो कि ऊ एकैतिर फर्केर हेरियो, तब परमेश्वरले झाडीको बीचबाट उहाँलाई बोलाउनुभयो र भन्नुभयो, मोसा मोसा। अनि उहाँले भन्नुभयो, म यहाँ छु। तब उहाँले भन्नुभयो, यहाँ नजिक नआऊ, तिम्रो खुट्टाबाट जुत्ता फुकाल, किनकि तिमी उभिएको ठाउँ पवित्र भूमि हो। उहाँले यो पनि भन्नुभयो, म तेरा पिताका परमेश्वर, अब्राहमका परमेश्वर, इसहाकका परमेश्वर र याकुबका परमेश्वर हुँ। तब मोसाले आफ्नो अनुहार लुकाए, किनकि ऊ परमेश्वरलाई हेर्न डराएको थियो। तब परमप्रभुले भन्नुभयो, मैले मिश्रमा भएका मेरा प्रजाको पीडा देखेको छु र तिनीहरूका टास्कमास्टरहरूको कारणले तिनीहरूको पुकारा सुनेको छु। मलाई तिनीहरूको पीडा थाहा छ र म तिनीहरूलाई मिश्रीहरूको हातबाट छुटकारा दिन तल आएको छु। आऊ, म तिमीलाई फारो कहाँ पठाउनेछु कि तपाईँले मेरा मानिसहरू इजरायलका सन्तानहरूलाई मिश्रबाट बाहिर ल्याउन सक्नुहुन्छ। जब फारोले मानिसहरूलाई जान दिए, परमेश्वरले तिनीहरूलाई पलिस्ती देश भएर जाने बाटोमा डोर्याउनु भएन, यद्यपि त्यो छोटो थियो। किनभने परमेश्वरले भन्नुभयो, यदि तिनीहरूले युद्धको सामना गरे भने तिनीहरूले आफ्नो मन परिवर्तन गरेर मिश्र फर्कन सक्छन्। त्यसकारण परमेश्वरले मानिसहरूलाई मरुभूमिको बाटो भएर लाल समुद्रतिर डोर्याउनुभयो। तर इसरायलीहरूलाई दासको रूपमा राख्न चाहने फारोले आफ्नो मन परिवर्तन गरे र आफ्नो शक्तिशाली सेना लिएर तिनीहरूको पछि लागे। मोसाले मानिसहरूलाई जवाफ दिए, नडराओ, दृढ रहनुहोस् र तपाईँले आज प्रभुले तपाईँलाई ल्याउनुहुने छुटकारा देख्नुहुनेछ। तपाईँले आज देख्नुभएको मिश्रीहरू तपाईँले फेरि कहिल्यै देख्नुहुने छैन। परमप्रभुले तिम्रो निम्ति लड्नुहुनेछ। तिमी शान्त रहन मात्र आवश्यक छ। तर परमप्रभुले भन्नुभयो, मिश्रवासीहरूले म नै परमप्रभु हुँ भनी थाहा पाउनेछन् जब मैले फारो, उसका रथहरू र घोडचढीहरूद्वारा महिमा प्राप्त गर्नेछु। पानी फर्कियो र रथहरू र घोडचढीहरूलाई समुद्रमा इसरायलीहरूलाई पछ्याउने फारोको सम्पूर्ण सेनालाई छोप्यो। तिनीहरूमध्ये कोही पनि बाँचेनन्। परमेश्वरले अब्राहम, इसहाक र याकुबलाई प्रतिज्ञा गर्नुभएको देशतर्फ तिनीहरूको यात्रा जारी राख्दा तिनीहरू सिनै पर्वतमा आए। जब तिनीहरूले इजिप्ट छोडे, तिनीहरू इजिप्टको कानून र नेतृत्वमा बाँचिरहेका दासहरू थिए, तर अब उनीहरूलाई राष्ट्र बन्न आवश्यक थियो। यहाँ मोसा मार्फत परमेश्वरले तिनीहरूलाई धेरै आज्ञाहरू दिनुभयो, जसलाई सामान्यतया 10 आज्ञाहरू भनिन्छ। नियमहरू र नियमहरू उनीहरूलाई शासन गर्नका लागि उनीहरूले अन्य राष्ट्रहरूमा आफ्नो स्थान लिएका थिए। यी व्यवस्थाहरूले पापको चेतना जगाए। यसरी विश्वासद्वारा धर्मी ठहरिन सकौँ भनी हामीलाई ख्रीष्टमा ल्याउनको लागि व्यवस्था हाम्रो शिक्षक, संरक्षक वा संरक्षक थियो। के यो व्यवस्थादाता मोसा अब्राहमको सन्तान पृथ्वीका सबै परिवारहरूलाई आशिष दिने व्यक्ति हुनुहुन्छ? नौ, मोसा मसीह थिएनन्। अध्याय छ, कानून र करार। अब्राहमलाई प्रतिज्ञा गरिएको भूमिमा प्रवेश नगरी मोसाको मृत्यु भयो, किनकि उसले पानीको लागि चट्टानलाई प्रहार गर्दा परमेश्वरले के गर्नुभयो त्यसको श्रेय आफैलाई लिनुभयो। मोसा मार्फत परमेश्वरले सबै राष्ट्रहरूलाई आशिष दिनुभएन, केवल इसरायल राष्ट्रलाई। यहोशू तिनीहरूका लागि परमेश्वरको अगुवा बने। इजरायलका सन्तान, प्रतिज्ञाको पुत्र इसहाकबाट अब्राहमका सन्तानहरूका परीक्षाहरू र सङ्कष्टहरूको बारेमा सबै पढ्न सकिन्छ। परमेश्वरप्रति वफादार जीवन बिताउन तिनीहरूको लागि यो निरन्तर युद्ध थियो। तिनीहरूले तिनीहरूको इच्छालाई निरन्तर भ्रामक बनाउन अनुमति दिए। तर परमेश्वरले तिनीहरूलाई सबै स्वागत गर्नुभयो जब तिनीहरू तिनीहरूको दुष्टताको बारेमा सचेत भए, पश्चाताप गरे र उहाँका आज्ञाहरू पालन गर्न फर्के। मोसा मार्फत परमेश्वरले दिनुभएको व्यवस्थाले कुनै क्षमा प्रदान गरेन, यसले केवल एक उद्धारकर्ता मसीह ग्रीक क्रिस्टोसलाई औँल्याएको थियो, जो आउनुहुन्थ्यो। उहाँले मानिसलाई आफ्ना पापहरूबाट बचाउनुहुनेछ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका आफन्तहरूबाट तिमीहरूका निम्ति म जस्तो एकजना अगमवक्ता खडा गर्नुहुनेछ। तपाईँले उहाँको कुरा सुन्नुपर्छ। तिमीहरूका आफन्तहरूबाट म तपाईँ जस्तै एकजना अगमवक्ता खडा गर्नेछु र म मेरा वचनहरू उहाँको मुखमा राखिदिनेछु ताकि उहाँले तिनीहरूलाई मैले आज्ञा गरेको सबै कुरा बताउन सकुन्। तर यदि कसैले मेरो नाउँमा अगमवक्ताले बोलेका ती वचनहरू सुनेन भने म उसलाई जवाफदेही बनाउनेछु। के तपाईँ इजरायलका छोराछोरीहरू जस्तै हुनुहुन्छ जुन निरन्तर प्रलोभनहरू कहिलेकाहीँ उपज र क्षमाको आवश्यकतामा बमबारी भइरहेको छ? अध्याय सात, नयाँ करार। हेर, दिनहरू आउँदैछन्, परमप्रभु भन्नुहुन्छ, जब म इसरायलको घराना र यहुदाको घरानासँग नयाँ करार बाँध्नेछु। दिनमा मैले तिनीहरूका पुर्खाहरूसँग गरेको करार अनुसार होइन, त्यो तिमीहरूलाई मिश्र देशबाट बाहिर निकाल्न मैले तिमीहरूलाई हात समाते। तिमीहरू सबै मानिसहरूका न्यायकर्ता, सिद्ध बनाइएका धर्मी मानिसहरूका आत्माहरू कहाँ, नयाँ करारको मध्यस्थ येशु कहाँ आएका छौ। त्यसकारण उहाँ ख्रीष्ट नयाँ करारको मध्यस्थ हुनुहुन्छ ताकि बोलाइएकाहरूले प्रतिज्ञा गरिएको अनन्त उत्तराधिकार प्राप्त गर्न सकुन्। अनन्त जीवनको यो प्रतिज्ञा प्राप्त गर्नलाई कसरी बोलाइन्छ र के गर्नुपर्छ? यो असम्भव छ कि साँढे र बाख्राको रगतले पापहरू हटाउनुपर्छ। फलस्वरूप जब ख्रीष्ट संसारमा आउनुभयो, उहाँले भन्नुभयो, बलिदान र भेटीहरू तपाईँले चाहनुभएको छैन, तर तपाईँले मेरो लागि शरीर तयार गर्नुभएको छ। होमबली र पापबलीमा तिमीले कुनै आनन्द लिनुभएन। तब मैले भने, हेर, म तपाईँको इच्छा पूरा गर्न आएको हुँ। हे परमेश्वर, जसरी मेरो बारेमा पुस्तकको रोलमा लेखिएको छ। जब उनले माथि भने, तिमीले बलिदान र भेटीहरू र होमबली र पापबलीको चाहना गरेका छैनौ, यी व्यवस्था अनुसार चढाइन्छ। तब उनले थपे, हेर, म तपाईँको इच्छा पूरा गर्न आएको हुँ। दोस्रो स्थापना गर्न उसले पहिलोलाई खारेज गर्छ र त्यसैद्वारा हामी येशु ख्रीष्टको शरीरको बलिदानद्वारा सधैँको लागि पवित्र पवित्र बनाइएको हुनेछौँ। यस मुक्तिको सम्बन्धमा अगमवक्ताहरू, जसले तपाईँलाई आउने अनुग्रहको बारेमा बताउनुभयो, ध्यानपूर्वक र सबैभन्दा ठूलो होसियारीका साथ खोजे। तिमीहरूमा रहेको ख्रीष्टको आत्माले भविष्यवाणी गर्दा कुन समय र परिस्थितिलाई औल्याउनु भएको थियो भनेर पत्ता लगाउने प्रयास गरे। ख्रीष्टको पीडा र पछि आउने महिमाहरू, स्वर्गबाट पठाइएका पवित्र आत्माद्वारा तपाईँलाई सुसमाचार प्रचार गर्नेहरूद्वारा अहिले तिमीहरूलाई बताइएका कुराहरूको बारेमा तिनीहरूले बोल्दा तिनीहरूले आफूलाई होइन तर तिमीहरूको सेवा गरिरहेका थिए भनी तिनीहरूलाई प्रकट भयो। स्वर्गदूतहरू पनि यी कुराहरू हेर्न चाहन्छन्। तपाईँले देख्नुभयो, ठिक समयमा, जब हामी अझै शक्तिहीन थियौँ, ख्रीष्ट अधर्मीहरूको लागि मर्नुभयो। असल मानिसको लागि कोही मर्ने हिम्मत भए तापनि बिरलै कोही धर्मी मानिसको लागि मर्छ। तर परमेश्वरले हाम्रो लागि आफ्नो प्रेम यसरी देखाउनुहुन्छ, जब हामी पापी थियौँ, ख्रीष्ट हाम्रो लागि मर्नुभयो। अनि उहाँले रोटी लिनुभयो, धन्यवाद दिनुभयो र भाँच्नुभयो र तिनीहरूलाई दिनुभयो र भन्नुभयो, यो मेरो शरीर हो जुन तिमीहरूको लागि दिइएको छ। मेरो सम्झनामा यो गर। त्यसै गरी भोज खाइसकेपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो जुन तिमीहरूको निम्ति खन्याइएको छ। त्यसकारण ख्रीष्टको रगत खन्याउनु, क्रुसमा टाँगेर प्रायश्चितको बलिदानको रूपमा उहाँको जीवन र शरीर दिनु र चिहानबाट उहाँको पुनरुत्थानले नयाँ करार स्थापना गर्यो। यो रगतको बलिदान पापबली अवतार परमेश्वरको पापबलीले मोसा मार्फत परमेश्वरले दिनुभएको करारको साँढे र बाख्राहरूको रगतको पापबलीले गर्न सकेन। ख्रीष्ट मरेर बस्नुभएन कि उहाँको भौतिक शरीर क्षय देखेन र माटोमा फर्किनुभयो। भजन सङ्ग्रह स्वर पद दस, जसरी परमेश्वरले उहाँलाई चिहानबाट उठाउनुभयो, जसले गर्दा सैतानले मानिसमाथिको एकमात्र पकडलाई जित्यो। त्यसकारण ख्रीष्ट आदमको सन्तानले सैतानको टाउको कुस्नुभयो जब उहाँ फेरि जीवित हुनुभयो, पुनरुत्थान हुनुभयो, यसरी मृत्युमाथि विजयी हुनुभयो। अनि म तेरो र स्त्रीको बीचमा र तेरा सन्तानका बीचमा शत्रुता शत्रुता हालिदिनेछु र उनको उसले तेरो शिर कुस्नेछ र तैले उसको कुर्कुच्चो प्रहार गर्नेछस्। के ख्रीष्टको प्रायश्चित बलिदानले सबैलाई क्षमा प्रदान गर्दछ वा उहाँलाई र उहाँको मुक्तिको मुक्त उपहार स्वीकार गर्ने छनौट गर्नेहरूलाई मात्र? परमेश्वरले अब्राहम, इसहाक र याकुबलाई प्रतिज्ञा गर्नुभयो कि तिनीहरूका सन्तानहरूलाई दूध र मह बग्ने भूमि, पार्थिव प्रतिज्ञा गरिएको भूमि दिइनेछ। तिमीहरूले मिश्री दासत्व छोडेर र भेडा र बाछा र बाख्राहरूको बलिदानद्वारा मोसा मार्फत परमेश्वरको करार स्वीकार गरेपछि यो प्रतिज्ञा पूरा भएको थियो। यद्यपि आज्ञाकारिताद्वारा परमेश्वरमा भरोसा राख्ने र वफादार रहनेहरूलाई मात्र तिनीहरूको प्रतिज्ञा गरिएको भूमिमा प्रवेश गर्न दिइयो। सयौं वर्षसम्म तिनीहरूले उहाँका आज्ञाहरू पालन गरेर परमेश्वरप्रति वफादार रहँदै ठूलो उचाइमा पुगे र तिनीहरू वरपरको संसारको मार्गहरू पछ्याएर परमेश्वरको विरुद्धमा विद्रोह गर्दा ठूलो गहिराईमा डुबे। यद्यपि तिनीहरूले आफ्ना पापहरू स्वीकार गर्दा तिनीहरूको दुष्टताको पश्चाताप गरे र परमेश्वरको कृपा र क्षमा माग्दा परमेश्वर तिनीहरूलाई फिर्ता स्वीकार गर्न सधैँ विश्वासयोग्य हुनुहुन्थ्यो। अब्राहमलाई परमेश्वरको प्रतिज्ञा उसको सन्तानले मरियम मार्फत पवित्र आत्माद्वारा येशूको जन्मसँगै आएका सबै राष्ट्रहरूलाई आशिष दिनेछ। सबै भविष्यवाणीहरूको पूर्ति उहाँको जीवन चमत्कारहरू र प्रत्यक्षदर्शीहरूको गवाही र केही धर्मनिरपेक्ष गैर क्रिश्चियन वा रोमन साक्षीहरूले उहाँको परमेश्वरको पुत्र र मानिसको पुत्र भएको दाबीमा कुनै शङ्का छोड्दैन, किनकि कानून पुरानो करारमा यी वास्तविकताहरूको वास्तविक रूपको सट्टामा आउने असल चिजहरूको छाया मात्र छ। यसले प्रत्येक वर्ष निरन्तर रूपमा चढाइने बलिदानहरूद्वारा नजिक आउनेहरूलाई सिद्ध बनाउन सक्दैन। अन्यथा के तिनीहरूले बलिदान गर्न छोडेका थिएनन् किनकि उपासकहरू एकपटक शुद्ध भइसकेपछि पापको कुनै चेतना हुँदैन? तर यी बलिदानहरूमा हरेक वर्ष पापको सम्झना हुन्छ, किनकि साँडे र बाख्राको रगतले पापहरू हटाउन असम्भव छ। परिणामस्वरूप जब ख्रीष्ट संसारमा आउनुभयो उहाँले भन्नुभयो, बलिदान र भेटीहरू तपाईँले चाहनु भएन तर तपाईँले मेरो लागि शरीर तयार गर्नुभएको छ, होमबलि र पापबलिमा तिमीले कुनै आनन्द उठाएनौ। तब मैले भने, हेर्नुहोस्, म तपाईँको इच्छा पूरा गर्न आएको हुँ। हे परमेश्वर, मेरो बारेमा पुस्तकको मुठोमा लेखिएको छ। जब उनले माथि भने, तिमीले बलिदान र भेटीहरू र होमबलि र पापबलिको चाहना गरेका छैनौ, यी व्यवस्था अनुसार चढाइन्छ। तब उनले थपे, हेर, म तपाईँको इच्छा पूरा गर्न आएको हुँ। दोस्रो स्थापना गर्न उसले पहिलोलाई खारेज गर्छ र त्यसैद्वारा हामी येशु ख्रीष्टको शरीरको बलिदानद्वारा एकपटक र सदाको लागि पवित्र बनाइएका छौँ। र हरेक पुजारी आफ्नो सेवामा दैनिक उभिन्छन्, बारम्बार एउटै बलिदानहरू चढाउँछन् जसले पापहरू कहिल्यै हटाउन सक्दैन। तर जब ख्रीष्टले पापहरूको लागि सधैँको लागि एउटै बलिदान चढाउनुभयो, उहाँ परमेश्वरको दाहिने हातमा बस्नुभयो, त्यस समयदेखि उहाँका शत्रुहरूलाई उहाँको खुट्टाको पाउदान नहोन्जेल पर्खनुभयो, किनकि एउटै भेटीद्वारा उहाँले पवित्र गरिँदै आएकाहरूलाई सदाको लागि सिद्ध गर्नुभएको छ। र पवित्र आत्माले पनि हामीलाई साक्षी दिनुहुन्छ, किनभने ती दिनपछि म तिनीहरूसँग बाँध्ने करार यही हो, परमप्रभु भन्नुहुन्छ, म मेरा नियमहरू तिनीहरूको हृदयमा राख्नेछु र तिनीहरूको दिमागमा लेख्नेछु। त्यसपछि उसले थप्छ, म अब उपरान्त तिनीहरूको पाप र तिनीहरूको अनाज्ञाकारिता तिनीहरूको विरुद्धमा थाम्ने छैन। जब पापहरू क्षमा हुन्छन्, त्यहाँ अब पापहरूको लागि बलिदान गर्न आवश्यक छैन। दाजुभाइ तथा दिदीबहिनीहरू, येशूको रगतले गर्दा हामी अब निर्धक्क भई पवित्र स्थानमा जान सक्छौँ। नयाँ करार नासरतका येशूको रगत बलिदानको साथ आयो। पापको दाग वा दाग नभएको मानिस संसारको पाप हटाउने परमेश्वरको थुमा। इसाईहरूले ख्रीष्टको प्रायश्चित बलिदानलाई भाग लिएर सम्झन्छन्, यदि सामान्यतया प्रभुको बोझ भनेर चिनिन्छ। अध्याय 8। मुक्तिको नि शुल्क उपहार। आदम र हवाको सृष्टिमा देखाइएझै मानिसलाई छनौट गर्ने र निर्णय गर्ने क्षमता दिइएको थियो। यो इजरायलका सन्तानहरूद्वारा पनि जन्मिएको छ, जसलाई परमेश्वरले ख्रीष्टलाई संसारमा ल्याउन रोज्नुभयो, निरन्तर रूपमा आफूलाई खुसी पार्नको लागि परमेश्वरको विरुद्ध विद्रोह गर्दै र त्यसपछि परिणामहरू भोग्दै थिए। पावलले हामीलाई बताउँछन्, किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको वरदान हाम्रा प्रभु येशू ख्रीष्टद्वारा अनन्त जीवन हो। आदम र हवाले यो पाठ कठिन तरिकाले सिके। येशूको नयाँ करारको हिस्सा बन्ने छनौट गर्नेहरू, ख्रीष्टमा भएकाहरूले मुक्ति, ख्रीष्टको शुद्ध रगतद्वारा पापहरूको क्षमा र आत्मिक प्रतिज्ञा गरिएको भूमिमा अनन्त जीवन पाउँछन्। अरू कसैले हामीलाई बचाउन सक्दैन। निस्सन्देह हामी येशू नामको शक्तिले मात्र बचाउन सक्छौँ र अरू कुनै व्यक्तिद्वारा होइन, किनकि म सुसमाचारसँग लज्जित छैन, किनभने यो विश्वास गर्ने सबैको लागि, मुक्तिको लागि परमेश्वरको शक्ति हो, पहिले यहुदीहरू र ग्रीकहरूलाई पनि, किनकि यसमा परमेश्वरको धार्मिकता प्रकट हुन्छ। त्यसैले हामी सबैले पाप गरेका छौँ, ख्रीष्ट हाम्रो पापबलि हुनुहुन्छ। सुसमाचार पुनरुत्थान ख्रीष्ट मुक्तिको शक्ति हो, पापको क्षमा। त्यसो भए यो ख्रीष्ट नासरतका येशूको हुनुहुन्छ। आदिमा वचन थियो र वचन परमेश्वरसँग थियो र वचन परमेश्वर हुनुहुन्थ्यो। उहाँ संसारमा हुनुहुन्थ्यो र संसार उहाँद्वारा बनाइएको थियो र संसारले उहाँलाई चिनेन। वचन मानव बन्यो र हामी माझ बस्यो। हामीले उहाँको महिमा देख्यौं। यो महिमा थियो जुन पिताले आफ्नो एकमात्र पुत्रसँग साझा गर्नुहुन्छ, दयाले भरिएको महिमा र सत्य। उनी ईश्वरको रूपमा र ईश्वरसँग बराबर भए तापनि उनले यो समानताको फाइदा उठाएनन्। बरु उसले सेवकको रूप धारण गरेर अरू मानव जस्तै बनेर मानव रूप धारण गरेर आफूलाई खाली गर्यो। मृत्युको बिन्दुमा क्रुसमा मृत्युसम्म आज्ञाकारी भएर उहाँले आफूलाई नम्र बनाउनुभयो। भोलिपल्ट जोनले येशूलाई आफूतिर आउँदै गरेको देखे र भने, हेर संसारको पाप लैजानुहुने परमेश्वरको थुमा, यो उहाँ नै हुनुहुन्छ जसको बारेमा मैले भने, म पछि एकजना मानिस आउँदै हुनुहुन्छ जसलाई मभन्दा प्राथमिकता दिइन्छ, किनकि उहाँ मेरो अगाडि हुनुहुन्थ्यो। जब उहाँले बप्तिस्मा लिनुभयो, येशू तुरुन्तै पानीबाट माथि आउनुभयो। अनि हेर, स्वर्ग उहाँको लागि खोलिएको थियो र उहाँ परमेश्वरको आत्मा ढुकुर्जै ओर्लिएको र उहाँमाथि ओर्लिएको देख्नुभयो। जब येशू सिजरिया फिलिप्पीको इलाकामा आउनुभयो, उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, मानिसको पुत्र को हो भनेर मानिसहरूले भन्छन्। तिनीहरूले जवाफ दिए, कसैले तिमीलाई बप्तिस्मा दिने जोन भन्छन्, अरूले एलिया, अरूले एर्मिया वा अगमवक्ताहरूमध्ये एक हुनुहुन्छ। उहाँले तिनीहरूलाई सोध्नुभयो, तर तिमीहरू म को हुँ भनन्? सिमोन पत्रुसले जवाफ दिए, तपाईँ मसीह हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र हुनुहुन्छ। येशूले जवाफ दिनुभयो, सिमोन योनाको छोरो, तिमी धन्य छौ, यो कुनै मानिसले तिमीलाई प्रकट गरेको छैन, तर स्वर्गमा हुनुहुने मेरो पिताले तिमीलाई यो प्रकट गर्नुभयो। का लागि त्यहाँ छैद भगवान् र एक मध्यस्थकर्ता भगवान् र मानिस बीच दमानिस ख्रीष्ट येशू, जसले आफैलाई सबैको लागि फिरौती दिनुभयो। किनकि ईश्वरत्वको सम्पूर्ण पूर्णता शारीरिक रूपमा उहाँमा नै बास हुन्छ। मानिसलाई किन मध्यस्थकर्ता चाहिन्छ? तिमीहरूका पापहरूले तिमीहरूलाई तिमीहरूका परमेश्वरबाट अलग पारेको छ, अनि तिम्रा पाप लुकेका छन् उनको तिम्रो मुखबाट, ताकि उसले सुन्न नपरोस्। मैले यसलाई मानव शर्तमा राखेको छु, किनभने तपाईँ आफ्नो प्राकृतिक आत्मामा कमजोर हुनुहुन्छ। जसरी तिमीहरूले आफ्नो शरीरका अङ्गहरू अशुद्धता र निरन्तर बढ्दै गइरहेको दुष्टताको दासत्वमा अर्पण गरेका थियौ, वा पापको ज्याला मृत्यु हो, तर परमेश्वरको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो। सबैले पाप गरेका छन् र परमेश्वरको महिमाबाट चुकेका छन् र ख्रीष्ट येशूद्वारा आएको छुटकाराद्वारा उहाँको अनुग्रहद्वारा स्वतन्त्र रूपमा धर्मी ठहरिन्छन्। परमेश्वरले उहाँलाई उहाँको रगतमा विश्वासद्वारा प्रायश्चितको बलिदानको रूपमा प्रस्तुत गर्नुभयो। के तिमीलाई थाहा छैन कि अधर्मीहरूले परमेश्वरको राज्यको हकदार हुने छैनन्? धोकामा नपर्नुहोला। न त व्यभिचारीहरू, न मूर्तिपूजकहरू, न व्यभिचारीहरू, न समलिङ्गीहरू, न त सदोमाइटहरू, यौन विकृतहरू, न चोरहरू, न लोभी नेव, न त मतवालाहरू, न निन्दा गर्नेहरू, न लुटेराहरू र ठगहरू परमेश्वरको राज्यको हकदार हुनेछन्। मेरा प्रिय बच्चाहरू, म तिमीहरूलाई यो लेख्दैछु ताकि तिमीहरूले पाप नगर्नु। तर यदि कसैले पाप गर्छ भने, हामीसँग हाम्रो पक्षमा पितासँग बोल्ने एकजना हुनुहुन्छ, येशू ख्रीष्ट धर्मी। उहाँ हाम्रा पापहरूको लागि प्रायश्चित बलिदान हुनुहुन्छ। ख्रीष्टको सुसमाचार, किनकि विश्वास गर्ने सबैको लागि यो मुक्तिको लागि परमेश्वरको शक्ति हो, पहिले यहुदीहरूको लागि र ग्रीकहरूको लागि पनि, किनकि त्यहाँ एक परमेश्वर हुनुहुन्छ र परमेश्वर र मानिसहरूको बीचमा एक मध्यस्थकर्ता हुनुहुन्छ, मानिस ख्रीष्ट येशू, जसले आफैलाई सबैको लागि फिरौतीको रूपमा अर्पण गर्नुभयो। ख्रीष्टको सुसमाचार के हो? आदिमा वचन थियो र वचन परमेश्वरसँग थियो र वचन परमेश्वर हुनुहुन्थ्यो। तिमीहरू सबैलाई र इस्रायलका सबै मानिसहरूलाई यो थाहा होस् कि नासरतका येशू ख्रीष्टको नाउँमा, जसलाई तिमीहरूले क्रुसमा टाँग्यौ, जसलाई परमेश्वरले मरेकाहरूबाट जीवित पार्नुभयो, उहाँद्वारा यो मानिस यहाँ तिमीहरूको सामु निको भएर खडा छ। यो त्यो ढुङ्गा हो जसलाई तपाईँ निर्माणकर्ताहरूले अस्वीकार गर्नुभयो, जुन मुख्य कुनै ढुङ्गा भएको छ, न त अरूमा मोक्ष छ, त्यो ख्रीष्ट आरडी हो, किनकि स्वर्गमुनि मानिसहरूमा अर्को कुनै नाम दिइएको छैन जसद्वारा हामीले मुक्ति पाउनु पर्दछ। उहाँमा हामीले उहाँको रगतद्वारा छुटकारा पाएका छौँ, पापको क्षमा उहाँको अनुग्रहको धन अनुसार। सबै ख्रीष्ट येशूद्वारा आएको छुटकाराद्वारा उहाँको अनुग्रहद्वारा स्वतन्त्र रूपमा धर्मी ठहरिन्छन्। परमेश्वरले उहाँलाई उहाँको रगतमा विश्वासद्वारा प्रायश्चितको बलिदानको रूपमा प्रस्तुत गर्नुभयो। यसबाहेक भाइहरू, मैले तिमीहरूलाई प्रचार गरेको सुसमाचार म तिमीहरूलाई घोषणा गर्छु, जुन तिमीहरूले पनि पायौ र जसमा तिमीहरू उभिएका छौ, जसद्वारा तिमीहरूले मुक्ति पाएका छौ। यदि तिमीहरूले मैले तिमीहरूलाई प्रचार गरेको वचनलाई दृढतापूर्वक पक्रियौ भने तिमीहरूले विश्वास नगरेसम्म व्यर्थ, किनकि मैले पनि पाएको सबैभन्दा पहिले मैले तिमीहरूलाई सुम्पिए। धर्मशास्त्र अनुसार हाम्रा पापहरूका लागि ख्रीष्ट मर्नुभयो र उहाँ गाडिनुभयो र धर्मशास्त्र अनुसार तेस्रो दिनमा उहाँ फेरि जीवित हुनुभयो। यसै कारण यदि कोही ख्रीष्टमा छ भने ऊ नयाँ सृष्टि हो, पुरानो भयो, नयाँ आयो। यो सबै परमेश्वरबाट हो, जसले हामीलाई ख्रीष्टद्वारा आफूसँग मिलाप गराउनुभयो र हामीलाई मेलमिलापको सेवकाइदिनुभयो। कि परमेश्वरले संसारलाई ख्रीष्टमा आफूसँग मिलाप गरिरहनु भएको थियो, तिनीहरूको विरुद्धमा मानिसहरूका पापहरू गणना नगरी, र उहाँले हामीलाई मेलमिलापको सन्देश पठाउनु भएको छ। परमेश्वरसँगको सम्बन्धमा कसरी पुनः मेलमिलाप हुन्छ? पत्रुसले येशूलाई भने, उहाँ अझै बोल्दै हुनुहुन्थ्यो, एउटा चम्किलो बादलले तिनीहरूलाई घेर्यो र बादलबाट आएको आवाजले भन्यो, यिनी मेरो छोरा हुन् जसलाई म माया गर्छु, उहाँसँग म खुसी छु, उनको कुरा सुन्नुहोस्। त्यसो भए तिनीहरूले उहाँलाई कसरी पुकार्छन् जसमा तिनीहरूले विश्वास गरेका छैनन्, र जसको बारेमा तिनीहरूले सुनेका छैनन् उहाँमा तिनीहरूले कसरी विश्वास गर्ने? त्यसैले फिलिप दौडेर उहाँ कहाँ गए र तिनले अगमवक्ता यसैया पढिरहेको सुने र भने, तिमीले के पढ्दैछौ बुझ्छौ? अनि उसले भन्यो, कसैले मलाई दुर्याउन नसकेसम्म म कसरी गर्न सक्छु? अनि उहाँले फिलिपलाई माथि उठेर उहाँसँग बस्न भन्नुभयो। विश्वास बिना कार्यमा विश्वास, यो छकुसी गर्न असम्भव हो, किनभने जो परमेश्वर कहाँ आउँछ उसले उहाँ हुनुहुन्छ भनी विश्वास गर्नुपर्छ, र त्यो उहाँलाई लगनशील भई खोज्नेहरूका लागि उहाँ इनामदाता हुनुहुन्छ। तिमीहरू आफ्ना पापहरूमा मर्नेछौ, किनकि यदि तिमीहरूले म उहाँ हुँ भनी विश्वास गरेनौ भने तिमीहरू आफ्ना पापहरूमा मर्नेछौ। तर यदि तपाईँ परमेश्वरतिर फर्कनु भएन र आफ्नो सोच्ने र व्यवहार गर्ने तरिका परिवर्तन गर्नुभयो, पश्चाताप गर्नुभयो भने तपाईँ पनि सबै मर्नेछन्। सिलोआममा टावर खस्दा मरेका ती 18 जनाको बारेमा के हो? यरुसलेममा बसोबास गर्ने अरू मानिसहरूभन्दा तिनीहरू धेरै पापी थिए भनी के तपाईँलाई लाग्छ? होइन, म ग्यारेन्टी गर्न सक्छु कि तिनीहरू थिएनन्। तर यदि तपाईँ परमेश्वरमा फर्कनु भएन र आफ्नो सोच्ने र व्यवहार गर्ने तरिका परिवर्तन गर्नुभयो भने तपाईँ पनि सबै मर्नेछन्। वचन तपाईँको नजिक, तपाईँको मुख र तपाईँको हृदयमा छ, अर्थात् विश्वासको वचन जुन हामीले प्रचार गर्छौँ। कि यदि तपाईँले आफ्नो मुखले प्रभु येशूलाई स्वीकार गर्नुभयो र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभएको छ भनी आफ्नो हृदयमा विश्वास गर्नुहुन्छ भने तपाईँले बचाउनुहुनेछ, किनकि हृदयले धार्मिकतामा विश्वास गर्छ जब उसले आज्ञाकारिताद्वारा परमेश्वरमा भरोसा राख्छ र मुक्तिको लागि मुखले स्वीकार गरिन्छ। हामी पापमा मरेका बेला पनि हामीलाई ख्रीष्टसँगै जीवित पार्नुभएको छ, अनुग्रहले तिमीहरूलाई बचाइएको छ। के तपाईँलाई थाहा छैन कि हामी सबै जसले ख्रीष्ट येशूमा बप्तिस्मा लियौँ उहाँको मृत्युमा बप्तिस्मा लियौँ? जब हामीले उहाँको मृत्युमा बप्तिस्मा लियौँ, हामीलाई उहाँसँगै चिहानमा राखिएको थियो, हामी पापमा मर्यौँ र गाड्यौँ, डुबाइयो। जसरी ख्रीष्टलाई पिताको महिमित शक्तिद्वारा मृत्युबाट जीवनमा फर्काइयो, त्यसरी नै हामीले पनि नयाँ प्रकारको जीवन जिउनुपर्छ। यदि हामी उहाँको जस्तै मृत्युमा उहाँसँग एकताबद्ध भएका छौँ भने हामी पनि उहाँको जस्तै जीवनमा फर्केर आउँदा उहाँसँग एकताबद्ध हुनेछौँ। हामी जान्दछौँ कि जुन मानिस हामी थियौँ उहाँसँग हाम्रो शरीरमा भएको पापको अन्त्य गर्न क्रुसमा टाँगिएको थियो। यस कारणले गर्दा हामी अब पापको दास छैनौँ। मरेको मानिस पापबाट मुक्त भएको छ। ख्रीष्टमा नयाँ प्रकारको जीवन जिउनु। मत्ती अध्याय 5:7 लिपिबद्ध ख्रीष्टका निम्न शिक्षाहरूले ख्रीष्टमा बाँच्ने बारे धेरै कुरा प्रकट गर्दछ। रेकर्ड गरिएका सबै कुराहरू सूचीबद्ध गर्ने प्रयास गरिएको छैन। परम्परा र नयाँ करार बीचको भिन्नता। परम्पराहरू नयाँ करारको तुलनामा मानिसको अगाडि आफ्नो धार्मिकता देखाउनुहोस्, आफ्नो हृदयमा परमेश्वरको आराधना गर्नुहोस्। परम्पराहरू नयाँ करारको तुलनामा दिनमा ध्यान दिनुहोस्, गोप्य रूपमा दिनुहोस्, परमेश्वरलाई आदर गर्नुहोस्। परम्पराहरू नयाँ करारको तुलनामा अरूलाई प्रभाव पार्न प्रार्थना गर्नुहोस्, प्रार्थना परमेश्वरलाई होस्। परम्पराहरू नयाँ करारको तुलनामा तपाईँको धार्मिकतामा ध्यान दिनुहोस्, परमेश्वर पवित्र हुनुहुन्छ, मानिस होइन। पुरानो र नयाँ करारहरू बीचको विरोधाभास। पुरानो करार हत्या नगर्नुहोस्। नयाँ करारको तुलनामा क्रोध, गाली, उपहास वा घृणालाई नर्स नगर्नुहोस्। पुरानो करार दिनुहोस् वा दशांश नयाँ करारको तुलनामा दिनु अघि दाजुभाइहरूसँग मतभेदहरू मिलाउनुहोस्। पुरानो करार नयाँ करारको तुलनामा व्यभिचार नगर्नुहोस्। कसैलाई यौन आनन्दको इच्छाको साथ नहेर्नुहोस्। पुरानो करार नयाँ करारको तुलनामा अपराधीसँग पनि पाउनुहोस्। परमेश्वरलाई बदला लिन दिनुहोस्। पुरानो करार नयाँ करारको तुलनामा आफ्नो शत्रुलाई घृणा गर्नुहोस्। आफ्ना सबै शत्रुहरूलाई पनि भलाइ गर्नुहोस्। नयाँ करारको आत्मिक जीवनले निम्न कुराहरू समावेश गर्दछ। जान्नुहोस् तपाईँलाई भगवान् चाहिन्छ। नम्र आत्मा कायम राख्नुहोस्। न्याय कायम राख्न प्रयास गर्नुहोस्। दया देखाउनुहोस्। विचार शुद्ध राख। शान्ति प्रवर्धन गर्नुहोस्। सही कामको लागि सतावट स्वीकार गर्नुहोस्। परमेश्वरसँगको तपाईँको सम्बन्ध स्पष्ट हुन दिनुहोस्। अरूलाई परमेश्वरका सबै शिक्षाहरू पालन गर्न सिकाउनुहोस्। परमेश्वरको वचनको रूपमा परम्परालाई सिकाउनबाट टाढा रहनुहोस्। भगवान्मा भर पर्नुहोस्, नाश हुने सञ्चित धनमा होइन। ध्यान दिनुहोस् कि तपाईँ तपाईँको आँखा मार्फत तपाईँको दिमागमा के लिनुहुन्छ। भगवान् र आफ्नो धनमा भर पर्न असम्भव छ। जीवन चिजहरूभन्दा बढी हो। धार्मिकता र न्यायलाई पहिले राख्नुहोस्। परमेश्वरले बाँकीको हेरचाह गर्नुहुन्छ। अरूको आलोचना नगर्नुहोस्। तपाईँ पनि पापले दाग हुनुहुन्छ। लगनशील भई धार्मिकता खोज्नेहरूले यो भेट्टाउनेछन्। माग्नेलाई भगवान्ले दिनुहुन्छ। भगवान्लाई चिन्नुहोस् र तपाईँले पाखण्डी र उसको कामलाई चिन्नुहुनेछ। परमेश्वरले उहाँको इच्छा पूरा गर्नेहरूलाई चिन्नुहुन्छ, तिनीहरूले गर्छु भन्नेहरूलाई होइन।